रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, आर्थिक प्रशासनलाई आधुनिक सरकारको मुख्य अंगका रूपमा लिइँदै आइएको छ। सरकारले प्राप्त गर्ने राजस्व, विनियोजन, परिचालन, खर्च र त्यसको सदुपयोग, लेखा परीक्षण जस्ता विषयहरू मूलत आर्थिक प्रशासनभित्र पर्दछन्। लक्ष्य अनुरूप राजस्व संकलन भई विकास कार्यमा परिचालन हुन सके त्यसले पूँजी निर्माण मात्र होइन आर्थिक वृद्धि र विकासमा ठूलो टेवा पुर्याउँछ। पछिल्ला वर्षहरूमा सरकारको मुख्य आमदानीका स्रोतका रूपमा रहेको राजस्वको लक्ष्य अनुरूप संकलन हुन सकिरहेको छैन। यसले समग्र आर्थिक प्रशासनको चक्रमा समेत असर पारिरहेको छ। आजको अन्तर्संवाद कार्यक्रममा हामी मुलुकको समग्र आर्थिक प्रशासनसँग केन्द्रित भएर पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा। मुलुकको समग्र आर्थिक प्रशासनलाई यहाँले कसरी हेर्नु भएको छ? जस्तो पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको, राजस्वबाट उठेको रकम पनि चालू खर्चतर्फै परिचालन हुँदा विकास खर्चको आकार बढ़न नसकेका कुराहरू पनि आइरहेका छन्। हुन त तथ्यले पनि त्यही अवस्थालाई उजागर गरेको छ। यो सन्दर्भमा केन्द्रित भएर छोटकरीमा बताइदिनुहोस् न।
नेपाल राष्ट्र बैंकले विगत वर्ष आर्थिक वर्ष 80-81 एघार महिनाको समष्टिगत अर्थतन्त्रका परिसूचकहरू सार्वजनिक गरेको छ। त्यो उसले सार्वजनिक गरे अनुसार अहिले वास्तवमा नेपालको अर्थतन्त्रका सूचकहरूको केही संकेत त्यहाँ उल्लेख छ। सामान्यत अहिले हामीलाई ठूलो समस्या भनेको हाम्रो आयात निर्यात व्यापारमा छ। अहिले यो 11 महिनाको अवधिमा हाम्रो आयात 1.8%, निर्यात 3%ले घटेको छ, जसले गर्दा व्यापार घाटा पनि 1.7%ले घटेको छ। अर्थात् समग्र रूपमा अर्थतन्त्र त्यति धेरै चलायमान छैन कि भन्ने कुराको संकेत यो आयात निर्यातले गर्छ। दोस्रो भनेको यो 11 महिनाको अवधिमा नेपाल सरकारले करिब 18.5 खर्बको बजेट ल्याएको मध्ये करिब करिब 11.81 खर्ब मात्रै खर्च भएको छ। नेपाल सरकारले करिब 12 खर्ब रुपियाँ राशि असुली गर्छु भनेकोमा 919 अर्ब मात्रै राशि संकलन गर्न सकेको छ। यसले गर्दा सरकारी खर्च पनि धिमा गतिमा गएको, राजस्व परिचालन पनि राम्रोसँग हुन नसकेको देखिन्छ। जहाँसम्म बैङ्कहरूको अवस्था छ, नेपाल राष्ट्र बैङ्कले जनाए अनुसार करिब करिब निक्षेप संकलन 9% भइरहेको छ। यसर्थ बैङ्कको अवस्था राम्रै छ, तथापि बैङ्कले ऋण लगानी गर्न भने प्रभावकारी ढङ्गले गर्न नसकेको देखिन्छ। यसले गर्दा बजारमा नयाँ उद्यमशीलता अथवा इनोभेसन अथवा स्टार्टअपहरू सुरु नभएको जस्तो अनुभूति हुन्छ। र जहाँसम्म अर्थतन्त्रका सबल पक्षहरू छन्, मुद्रास्फीति भने बजारको महजी औषधमा 7.17% मात्रै छ, यो भनेको राम्रो हो। शोधनान्तर अवस्था बिओपी ब्यालेन्स अफ पेमेन्ट पनि 425 अर्बले धनात्मक छ, यो पनि राम्रो छ। र सबैभन्दा राम्रो कुरा भनेको कुल विदेशी विनिमयको सञ्चिति 1967 अर्ब रुपियाँ छ। यसले चाहिँ करिब करिब नेपालको वस्तु र सेवाको आयात 13 महिनाभन्दा बढीको थ्याग्न सक्छ। यसरी राष्ट्र बैङ्कका केही परिसूचकहरू हेर्दा हाम्रो अर्थतन्त्रको अवस्था मिश्रित देखिन्छ। केही केही कुरा अलिकति अलार्मिङ छ, हामीले विचार गर्न पर्ने छ। केही कुरामा चाहिँ हामी धेरै अतालिहाल्न पर्ने अवस्था देखिँदैन।
सरकारी स्रोत साधनको विवेकपूर्ण प्राप्ति, मितव्ययितापूर्ण खर्च र अपेक्षित नतिजा हासिल नहुने हो भने आर्थिक प्रणाली प्रभावकारी हुन सक्दैन भनेर भनिन्छ। अब नेपालको सन्दर्भमा पछिल्ला दिनहरूमा उल्लेख्य मात्रामा रोजगारीको सिर्जना हुन नसक्नु, विकास निर्माण, पूर्वाधार निर्माणहरूमा पनि समस्या देखिरहेको यो अवस्था छ, यसले के कुरालाई इंगित गर्छ र भइरहेको समस्या समाधान गर्न चाहिँ कसरी सकिन्छ?
तपाईँले साह्रै महत्वपूर्ण र संवेदनशील किसिमले प्रश्नहरू उठाइरहनु भएको छ। मूल कुरो के हुन्छ भने मुलुकमा पुँजीगत बजेट ठूलो मात्रामा लगानी गर्न सकियो भने पुँजीगत बजेटबाट बल्ल प्रतिफल लाभ प्राप्त हुन्छ र त्यसले मुलुकको आर्थिक वृद्धि दरलाई माथि लैजान्छ। हाम्रा छिमेकी मुलुक भारत र चीनको कोभिड आउनुभन्दा पूर्व करिब करिब भारतको 6-8% औसत वार्षिक आर्थिक वृद्धि दर, चीनको झन्नै 7-9% आर्थिक वृद्धि दर देखिन्थ्यो। केही विश्वमा आर्थिक रूपमा उदायमान मुलुकहरू छन्, त्यसमा मलेसिया, सिङ्गापुर, दक्षिण कोरिया, जापान जस्ता मुलुकहरूको, कहिलेकाहीँ हङकङ, ताइवान जस्ता मुलुकहरूको झन्झन्नै आर्थिक वृद्धि 9% हाराहारीमा देखिन्छ। नेपालमा जनआन्दोलन 2 सुरुमा हाम्रो झन्झन्नै आर्थिक वृद्धि 7-8% हाराहारीमा देखिएकोमा त्यसपछि हामी औसतमा 4% छौँ। हालसालै केन्द्रीय तथ्याङ्क विभागले जारी गरेको तथ्याङ्क अनुसार हामी विगत वर्ष आर्थिक वर्ष 80-81 हाम्रो औसत आर्थिक वृद्धि दर 3.87% हुने उसको अनुमान छ। त्यो हिसाबले हामी धेरै नै कोभिड पछि खस्केको अवस्था भने छैन। हामी 2026 अल्प विकसित मुलुक अथवा एलडिसी लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा स्तरोन्नति हुँदैछौँ। त्यसका निमित्त विभिन्न सूचकहरू मध्ये एउटा प्रति व्यक्ति आमदानी $1500 पुग्न पर्छ। अहिले केन्द्रीय तथ्याङ्क विभागले हाम्रो 80-81 अन्त्यसम्ममा $1456 पुग्ने भन्ने नै देखाएको छ। त्यसले गर्दा $44 अझै पनि हाम्रो सन् 2024 डेफिसिट छ। 25 र 26 हामीले त्यो $24 बढाउनु पर्छ। जहाँसम्म नेपाल पर्यटनमा हामीले प्रत्येक वर्ष 10 लाख पर्यटक भित्राइरहेका थियौँ, 2019 डिसेम्बरमा विश्वव्यापी रूपमा कोभिड देखा परेपछि 2020-21-22 एक प्रकारले विदेशी पर्यटक नेपालमा शून्य प्राय भयो। 23 पर्यटन व्यवसाय लयमा आउन थाल्यो। अहिले महिनाको करिब करिब 1 लाख भन्दा बढी पर्यटकहरू नेपालमा भित्रिरहेका छन् र यसले गर्दा 2024 चाहिँ हाम्रो पर्यटन तर्फको आमदानी तथ्याङ्क विभागले भने अनुसार 45.6% बढ्दै गएको छ। यो कृषि भने चाहिँ निकै खुम्चिएको अवस्था छ। हाम्रो चाहिँ अर्थतन्त्रको मेरुदण्ड नै कृषि हो। तथ्याङ्क विभागले करिब 61% मानिस कृषि पेसामै छन्, तर कृषिबाट हाम्रो कुल गाह्रस्य उत्पादनमा योगदान 24.1% मात्रै भएको तथ्याङ्कले देखाएको छ। यी सबै कुराले चाहिँ अहिले वैदेशिक रोजगारमा जानेहरूको संख्या अब झन्नै दैनिक 2000 संख्या हुँदा जुन प्रोडक्टिभ उमेरका मानिसहरू छन्, उत्पादनमा आउन सक्ने युवाहरू चाहिँ वैदेशिक रोजगारमा छन्, त्यो झन्नै खाडी र मलेसिया मात्रै 35 लाख भएको अनुमान गरिन्छ। अहिले नेपालमा करिब वर्ष महिनाको नै एक प्रकारले 1.50 करोडको हाराहारीमा रेमिटेन्स करिब करिब 1.5 खर्ब भनौँ जस्तो रेमिटेन्स आउन थालेको छ। त्यसले गर्दा चाहिँ हाम्रो त वर्षमै रेमिटेन्स 12 खर्ब पनि नाग्ने, 15 खर्बै जाने जस्तो अवस्था देखिन्छ। त्यसले गर्दा मुलुकमा अहिले करिब 11% मानिसहरू बेरोजगार अवस्थामा देखिएको छ। कृषितर्फ चाहिँ झन्नै 50% बढी मानिसहरू अर्ध बेरोजगार अवस्थामा छन् र रोजगारीमा आउने मान्छेहरूको पनि एउटा विश्वव्यापी आमदानीको आधारमा नेपालको आमदानी कम देखिन्छ। त्यसले गर्दा आम नेपाली युवाहरूलाई एक कृषितर्फ लगाउन, कृषिमा आधुनिकरण गर्ने, यसलाई यन्त्रिकीकरण गर्ने, जिरो टिलर, हार्भेस्टर, मिनी ट्र्याक्टर, रिपर जस्ता वितरण गर्ने, 2 हाम्रो पर्यटन व्यवसायमा नयाँ नयाँ हामी इन्टेलिजेन्स प्रडक्ट भन्छौँ, एउटा नेपालमा मात्रै उत्पादन हुन सक्ने वस्तु के हो विदेशीलाई आकर्षण गर्ने चाहिँ हाम्रो चाहिँ साहसी खेलहरू, हस्पिटालिटी म्यानेजमेन्टहरू के हुन् त्यस्तोमा लैजान पर्छ। तेस्रो आइसिटी हो, अहिले जेनेरेसन जी भन्छ उनीहरू चाहिँ यो खास गरी सन् 2000 जन्मिएका बालबच्चाहरू डिजिटलमा सधैँ राम्रा छन्, आइसिटीमा नेपालले उन्नति गर्न सक्छ। त्यसतर्फ हाम्रो कानुनी प्रविधिहरू, कानुनी रूपहरू बदल्न सक्यौँ भने युवाहरूलाई त्यसतर्फ रोजगारीमा लैजान सकिन्छ। र अन्त्यमा हाम्रो सम्भावना भनेको त जलविद्युत अथवा विद्युत शक्ति नै हो। त्यसले गर्दा हामी चाहिँ नि इभी गाडीमा जाने अथवा हामी चाहिँ घरमा चाहिँ नि पकाउने खाना पकाउनेहरू चाहिँ इन्डक्सन चुलोमा जाने, विद्युतीयको उपकरणहरू घरमा व्यापक रूपमा प्रयोग गर्ने र यो पेट्रोलियम पदार्थको आयातलाई घटाउने र हाम्रो विद्युत निकासी गर्ने तर्फ जान सकियो भने नेपालको अर्थतन्त्रमा नै नवीनता ल्याउन सकिन्छ भन्ने नै अहिलेको आन्दोलन हो।
अब म थोरै विकास खर्चतर्फ केन्द्रित हुन चाहे। चालू आर्थिक वर्षको पहिलो महिना समाप्त हुँदासम्म विकास खर्च जम्मा 2.5% मात्र भएको छ। हुन त यो शुरूआती महिना हो, यो कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको चरणमा नै हामी रहेका छौं। यद्यपि चालू आर्थिक वर्षको मध्य अवस्थासम्म पनि विकास खर्चले गति लिन नसकेको विगतको अनुभव रहेको छ। हुन त सरकारले अहिले प्रधानमन्त्रीले पनि सचिवहरूलाई निर्देशन नै दिइसक्नु भएको छ विकास खर्चको गतिलाई अझै बढ़ाउनु पर्यो भनेर यति हुँदाहुँदै पनि हाम्रो आर्थिक प्रणालीमा विकास खर्चको सवालमा धेरै किसिमका समस्याहरू पनि देखिने गरेका छन्। यहाँको बुझाइमा के कस्ता समस्याहरू यो पूँजीगत खर्च विकास खर्चको सवालमा देखिएका छन् र तिनको उपयुक्त समाधान चाहिँ के हुन सक्छ?
यसो गएको आर्थिक वर्ष 80-81 हामीले करिब 3 खर्ब रुपियाँ विकास बजेटबाट छुट्याएका थियौँ। त्यो चाहिँ मेरो विचारमा 60-70% मात्रै खर्च भएको अनुमान छ। यथार्थ तथ्याङ्क हाम्रो यो महालेखा नियन्त्रक कार्यालयबाट सार्वजनिक भइसकेको अवस्था छैन। चालु आर्थिक वर्षमा हामीले पुँजीगत बजेट बढाएर 3.5 खर्बको हाराहारीमा पुँजीगत बजेट राखेका छौँ। यो पहिलो साउन महिनाले कुनै कुराको पनि इन्डिकेसन अहिले पुँजीगत बजेटमा गर्न सक्दैन। हामीले के गर्ने गर्छौँ भने पहिलो चौमासिक साउन भदौ असोज कार्तिकलाई हामीले प्रिपेरेसन यसमा तयारी गर्नेहरू हाम्रो यसको चाहिँ डिपिआर तयार गर्ने, प्री फिजिबिलिटी स्टडी गर्ने, यसको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, डोनरसँग चाहिँ हाम्रो सम्झौता गर्ने, एमओयूमा साइन गर्ने, त्यसपछि हामी चाहिँ बिडिङ डकुमेन्टहरू निकाल्ने, यसरी कापट्टा लाउने काम पहिलो चौमासीमा गर्छौँ। दोस्रो चौमासीमबाट हामी मोबिलाइजेसन 20% दिएर खर्च रनिङ बिलको आधारमा आरम्भ गर्छौँ र तेस्रो चौमासिकमा हामीले बल्ल व्यापक रूपमा पुँजीगत बजेट खर्च गर्ने हो। अहिले राष्ट्रिय योजना आयोग स्वयंले नै 16 पञ्चवर्षीय योजना तर्जुमा गर्दा 15 पञ्चवर्षीय योजनाको केही समीक्षा सार्वजनिक गरेको छ। त्यो समीक्षामा राष्ट्रिय योजना स्वयं के भन्छ भने नेपालमा पुँजीगत खर्च नहुनाका विभिन्न कारणहरू छन्। त्यसमध्ये पहिलो कारण जग्गा प्राप्तिमा छ। नेपालमा जग्गा आम मानिसको नाउँमा छ। कुनै पनि विकास निर्माण काम सरकारले गर्दा व्यक्तिसँग ना राज्य प्रणालीले जग्गा खरिद गर्नुपर्छ। त्यो बेलामा व्यक्तिको बार्गेनिङ पावर अत्याधिक देखिएको छ। त्यो व्यक्तिको पछाडि राजनीतिक दल छ। कुनै अमुक दल सत्तामा छ भने विपक्षमा रहेको दलले त्यो व्यक्तिलाई उल्क्याउनुसम्म उल्क्याउँछ र त्यो जग्गाको मुआवजा एक प्रकारले सरकारले तिर्नै नसक्ने बनाइदिन्छ। यो चाहिँ सबै राजनीतिक दलहरू दोषबाट मुक्त हुनुहुन्न, समान रूपमा दोषी हुनुहुन्छ। दोस्रो भनेको हामी कहाँ पुँजीगत बजेटको निम्ति चाहिँ खर्च गर्ने भनेको विकास निर्माण काम हो। त्यसको निम्ति ढुङ्गा, गिट्टी, बालुवा, इट्टा, सिमेन्ट यस्तो निर्माण सामग्री चाहिन्छ। निर्माण सामग्रीमा खास गरी प्राकृतिक स्रोतमा आधारित निर्माण सामग्रीमा नेपालमा ठुलो विवाद हुन थालेको 10%भन्दा बढी भयो। हामीले कुनै पनि ठाउँबाट खानीबाट पनि अथवा खोलाबाट पनि ढुङ्गा, गिट्टी, बालुवा जस्ता वस्तु सङ्कलन गऱ्यौँ भने ती खोलालाई क्षति पुर्याउँछन्, कि डाँडा काँडालाई क्षति पुर्याउँछन् भनेर हामीले यति धेरै यसमा एक प्रकारले मातृभूमिप्रतिको मुह देखायौँ कि अब नेपालमा चाहिँ ढुङ्गा, गिट्टी, बालुवा पनि सिङ्गापुरबाट, जापानबाट, कोरियाबाट नै आयात गर्नुपर्छ, नेपालको ढुङ्गा, गिट्टी, बालुवा कहीँ पनि उठाउनु हुँदैन भन्ने भाष्य हामीले निर्माण गर्दैछौँ, जुन अत्यन्त नै मुलुकको निमित्त बडो संवेदनशील र कठोर हुन्छ भन्ने मलाई लाग्छ। तेस्रो कुरा भनेको यो वन प्रशासन भनेको केही गर्दा पनि सुध्रिएर, म पनि राज्य प्रणालीमा थिएँ, वन मन्त्री, वन सचिव, वन विभागका महानिर्देशकहरू, उच्च पदाधिकारीहरू, उहाँहरू वनलाई संरक्षण गरेको भन्नुहुन्छ तर विकास निर्माणको निमित्त उहाँहरू ठुलो बाधक हुनु भएको कुरो उहाँहरूलाई जानकारी नै छैन। यो वातावरणीय प्रभाव मूल्याङ्कन भनेको संक्षिप्त भन्छन् के भन्छन् त्यो 2 वर्ष यता त्यसको प्रतिवेदन बाहिर आउँदैन। ती 12 महिनामा 3 महिना त वनभित्र टच पनि गर्नुहुन्न भनिदिन्छन् र हामीले वनबाट क्लियरेन्स लिन सक्दैनौँ। एउटा रुख काट्नुको सट्टा हामी चाहिँ रुखलाई बिचैमा पिचरोडको बिचमा राखेर नै बरु दायाँ बायाँ पिचसम्म गरेका सडकहरू अहिले बाटो बाटोमा जत्र यत्र तत्र देखिन्छ। यसो गर्दा पनि वन प्रशासनमा हामीले सुधार गर्न सकेनौँ। अर्को महत्त्वपूर्ण बाटो भनेको हामीले यो विकास निर्माण काम त साइट अफिस खोल्ने हो, कुनै काम गर्न पर्यो मेलम्ची भने खानेपानी आयोजना गर्नु पर्यो मेलम्चीमा छुट्टै कर्मचारीहरूलाई टोक्ने, त्यही साइटमा नै अफिस खोल्ने, त्यही मेलम्चीका आयोजना प्रमुखलाई अधिकार दिने, उनलाई 2 वर्षसम्म काम गर्न दिने, त्यहाँका कर्मचारीलाई त्यही खानेपानीको विषयमा तालिम दिने, ती नै उनलाई चाहिँ डेडिकेटेड कर्मचारीको रूपमा राखेर त्यो मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने भन्ने अवधारणालाई यो आयोजना को कारणले साइटमा खोल्ने भनिन्छ। तर हामी राजनैतिक रूपमा यति गिजोल्न हामी जानकार भयौँ कि हामी महिना महिनामा निरञ्चीको आयोजना प्रमुखलाई परिवर्तन गरिदिने भयौँ। कर्मचारीहरूको भत्ता सुविधा भनेर हामी 15-15 दिनमा कर्मचारीलाई चलाइदिने भयौँ। त्यहाँ अड्डामा त्यहाँ मान्छे राख्न दिने भयौँ। मेलम्चीको अड्डाको लागि किनेको मोटर तुरुन्तै मन्त्री सचिवले केन्द्रमा तान्दिने भयौँ। हामीले किन यस्तो गऱ्यौँ नै थाहा भएन। हामी किन यस्तो लोभी पापी भयौँ यो कुरा कोहीसँग पनि न मन्त्रीसँग न सचिवसँग न डिजीसँग न आयोजना प्रमुखसँग। आयोजना प्रमुख पहिला हात धोएर लान्छ त्यो मेलम्चीमा जान, त्यहाँ गएको 15 दिनपछि फेरि हात धोएर अर्को ठाउँमा सरु आउन लागिपर्छ। यसरी कर्मचारी र नेताहरू दुवैजना अत्यन्त दोषी भयौँ। त्यसले गर्दा त्यो मेलम्ची एउटा उदाहरण लिएको त्यो आयोजनामा चाहिँ कोही एक प्रकारले जिम्मेवार मान्छे त्यही बस्ने मान्छे भएन। अर्को महत्त्वपूर्ण कुरा, जनता पनि विकासका विरोधी भए। त्यही उदाहरण त्यही मेलम्ची भन्यो, त्यो मेलम्चीमा चाहिँ नि अब मेलम्चीको पानी निकाल्न आँटे पनि हाम्रो तलतिरको जमिन सुक्खा भयो भनिदिने भए, यहाँनिर लार्केको पानी ल्याउँछु भने पनि त्यहाँतिरका जीवाणुहरू मर्छ भनिदिने भए, त्यहाँनिर इन्टेक बनाउँछु भने पनि यहाँ चाहिँ जो पानी जम्मा भएर हाम्रो भैँसीहरू डुबेर मऱ्यो भने के हुन्छ भनिदिने भए, यस्तो जनता पनि यस्तो न्यू खोजुवा भए कि जहाँ विकास निर्माण गर्न आँट्यो त्यहाँका जनताले त्यहाँ ट्रान्समिसन लाइन हाल्न आँट्यो, मेरो जमिनमा यो ट्रान्समिसन लाइन नबनाइदियो भन्ने भए, बाटो खन्न आँट्यो, मेरो घरपट्टि नले मेरो खेतपट्टि नले उतापट्टिबाट एलाइनमेन्ट लगिदिए भन्ने भए, सिँचाइको पानी सबैलाई चाहिएको छ नहर चाहिँ मेरो खेतमा नपार्दे अर्को खेतमा पारेर मेरो खेतमा पानी मात्रै झार्ने व्यवस्था मिलाइदिए, यस्तो भन्ने हुन्जेलसम्म वास्तवमा आम जनतालाई पनि विकासमा कुरा बताउन सकिएन। यसरी केही नेपालमा भइरहेका अवस्थाले गर्दा पुँजीगत बजेट चाहिँ अपेक्षित रूपमा खर्च हुन सकेन। यो भनेको आम मानिसको माइन्डसेटमा परिवर्तन नगरिकन विकास गर्न सकिँदैन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी मुलुकको समग्र आर्थिक प्रशासन सुधारका विविध विषयहरूमा केन्द्रित भएर नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउ। जस्तो अहिले सरकारले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि राजस्व चुहावट नियन्त्रण गर्ने, रकमान्तर कार्यविधि नै बनाउने, विकास सहायता नीति बनाउने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन नै संशोधन गर्ने पनि भनिरहेको छ। अन्य कुराहरूलाई पनि सुधार गर्ने कुराहरू बाहिर आइरहेका छन्। अहिलेको परिप्रेक्ष्यमा आर्थिक प्रणालीको सुधारका लागि कानूनी र नीतिगत परिमार्जनको सुधारको आवश्यकता के कति यहाँले देख्नु भएको छ?
यसमा यसो हो बाबुरामजी, वास्तवमा अहिलेका अर्थमन्त्री विष्णु पौडेल आफ्नो विधामा जानकार हुनुहुन्छ। पहिला पनि उहाँ अर्थमन्त्री हुँदा पनि अर्थतन्त्रलाई राम्रै लयमा ल्याउनु भएको थियो। अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरी अनुभवी हुनुहुन्छ। नेपाल राष्ट्र बैङ्कका महाप्रसाद अधिकारी, राष्ट्र बैङ्कका गभर्नर उपयुक्त व्यक्ति हुनुहुन्छ। राष्ट्रिय योजना आयोगमा पनि प्राध्यापक डाक्टर नै उपाध्यक्ष नियुक्ति हुनुभएको छ। यसरी अर्थतन्त्रमा एक प्रकारले पात्रहरूमा कुनै व्यथिक भएको जस्तो मलाई महसुस हुँदैन। अहिले हाम्रो प्रचलित कानुनहरू हेऱ्यौँ भने मूल कुरो भनेको कार्यान्वयन पाएकोमा नै हामीलाई गाह्रो परेको, वित्तीय उत्तरदायित्व ऐन हामीले जारी नगरेका होइनौँ। हामीसँग एक प्रकारले यो रकमान्तर गर्ने ऐन नल्याए पनि बजेट तर्जुमा गर्ने कार्यविधिहरू, रकमान्तर गर्ने कार्यविधिहरू, स्रोतान्तर गर्ने कार्यविधिहरू हामीसँग नभएका होइनन्। यी सबै कुरामा हामी इमान्दार भएनौँ। यसको मूल सुरु कहाँनिर छ भन्दा, हामीले बजेट विनियोजन गर्दा हामीसँग आयोजना बैङ्क छैन। आयोजना बैङ्क अथवा एमटिएफ भन्छ, मध्यमकालीन खर्च संरचना हामीसँग छैन। जब त्यो टुल्स नै नभइकन हामीले चाहिँ बजेट विनियोजन गर्ने भनेको के हो भने, हामीसँग चाहिँ स्रोतको सुनिश्चितता पनि छैन, जसले गर्दा त्यो काम गर्छु भन्यो भने एउटा स्रोत अर्को स्रोतमा स्रोतान्तर गर्नुपर्छ। रकमान्तर गर्ने भनेको हामीलाई चाहिँ कति पैसा लाग्छ भन्ने कुराको एकिन जानकारीको निमित्त हाम्रो प्रोक्रुटमेन्ट ल बमोजिमको प्रोक्रुटमेन्ट प्लान छैन। प्रोक्रुटमेन्ट प्लान नहुने बित्तिकै कुनमा कति पैसा खर्च हुन्छ भन्ने कुराको हामीलाई जानकारी नभएपछि काम गर्दै जाँदा खर्च पुग्दैन, नपुगेपछि त पैसा थप्नै पर्छ, त्यसलाई हामी रकमान्तर गर्ने भन्छौँ। अर्को चाहिँ जहाँसम्म चाहिँ कसरी कुरो बिग्रिन्छ भन्दा, हामीसँग पहिल्यै विनियोजन गर्नुभन्दा पूर्व नै 12 महिनाको एक्सन प्लान, कार्ययोजना छ भने बल्ल कुन कुन समयमा कति कति पैसा खर्च हुन्छ, के केमा आइटममा भन्ने हामीलाई जानकारी हुन्छ। त्यो हामीलाई कुन समयमा कुन आइटममा कति पैसा खर्च हुन्छ भन्ने कुराको पूर्व जानकारी नभएपछि जुनसुकै प्रधानमन्त्री, अर्थमन्त्री, अर्थ सचिवले जस्तो सुकै रकमान्तर सम्बन्धी ऐन जारी गरे पनि काममा बाधा पुग्छ। एकछिन तपाईँले मैले घर व्यवहारको कुरा गरौँ, हामीले चाहिँ 1000 रुपियाँको चामल किन्ने, 150 रुपियाँको दाल किन्ने भनेर तपाईँले र मैले 1150 रुपियाँ दिएर बजारमा गयौँ, तर चामल चाहिँ 900 रुपियाँमै आउने रहेछ, दाल त 250 रुपियाँ पर्ने रहेछ भने त हामीले चामलको 1000 रुपियाँलाई घटाएर 1000 900 झार्नु पर्यो, दाल चाहिँ त 150 फेरि 100 रुपियाँ रकम अन्तर गरेर 250 गरेर दाल किन्न पर्यो। त्यो कुराको हामीलाई पूर्व अनुमान बेगर नै हामीले दाल र चामलको पैसा छुट्याएर गुजीमा हालेर जसरी बजारमा जान्छौँ, मुलुकको अर्थतन्त्र अर्थमन्त्रीले सञ्चालन गरे भने पनि त्यही नै हो। यसर्थ अब मैले कानुन ल्याएँ, म रकमान्तर गर्दिनँ भनेको त सबै म केही पनि काम गर्दिनँ भन्ने हो। तपाईँले मैले अहिलेको उदाहरण अनुसार दाल पनि चामल पनि किन्न नसक्ने भयो। यसर्थ यो चिज अत्यन्त कठिन छ। मूल कुरो चाहिँ हामीले चाहिँ 3 बजेट निर्माण गर्न सक्यौँ भने बल्ल 81-82 हामीले काम गरिसकेका हुन्छौँ, अनि त्यही काम चाहिँ 82-83, 83-84 चाहिँ त्यही कामलाई निरन्तरता दिँदा बल्ल हामीलाई चाहिँ कति खर्च हुन्छ भन्ने कुराको अनुमान हुन्छ। यसलाई बहुवर्षीय ठेक्का पनि भन्छौँ हामी, बल्ल बहुवर्षीय ठेक्कामा गयौँ भने बल्ल यो काम सम्पन्न हुन्छ। त्यही भएर नेपाल सरकारले केही निश्चित आयोजनाहरूलाई हामीले चाहिँ नेसनल प्राइड प्रोजेक्ट, हामीले चाहिँ राष्ट्रिय गौरवको आयोजना भन्यौँ, त्यो गौरवको आयोजनामा सम्पूर्ण वर्ष 10-15-5 पुरा योजना बनाइन्छ। बल्ल हामीलाई खर्च कति आवश्यक पर्छ, दाताले कति सहायता गर्नुहुन्छ भन्ने कुराको जानकारी हुन्छ। दोस्रो हाम्रो गेम चेन्जर प्रोजेक्ट भन्यौँ, अर्थात् त्यसलाई चाहिँ हामीले चाहिँ नि एक प्रकारले हामीले युगान्तकारी रूपान्तरकारी प्रोजेक्ट आयोजना भन्यौँ। यो यति काम गरियो 5 यो किसिमको रूपान्तरण आउँछ भनेर हामीले चाहिँ एउटा लक्ष्य नै निर्धारण गऱ्यौँ। हो त्यो रूपान्तरकारी आयोजना जति बढी हुन्छ त्यति चाहिँ हामी चाहिँ खर्च गर्न हाम्रो सबै स्पष्ट चित्र बन्छ। त्यसले गर्दा हामीले सही किसिमले खर्च गर्न सक्छौँ, रकमान्तर स्वतान्तर गर्न पर्दैन, वित्तीय ऐनहरू पूर्ण रूपमा कानुन हुन्छ, र अन्त्यमा हामीले चाहिँ P1 भन्छ, प्रायोरिटी 1 भन्छ, उच्च प्राथमिकता प्राप्त आयोजना भन्छौँ। त्यसको निमित्त हामीले विशेष रूपमा पुँजीगत बजेट छुट्याउँछौँ। त्यसको निमित्त राष्ट्रिय योजनाले विभिन्न 5 पिलारहरू बनाएको छ। हामीले बजेटलाई चाहिँ विभिन्न किसिमले बाँड्छौँ, वर्गीकरण गर्छौँ। हाम्रो चाहिँ क्लाइमेट चेन्ज कति बजेट परिया छ, GRB भन्छ, जेन्डर रेस्पोन्सिभ बजेट, दैन्य उत्तरदायी बजेट हामी कति प्रतिशतको अवस्था छ, प्रोफोर बजेट भन्छौँ, गरिबी निवारणको बजेट कति छ, ती सबै समावेशी बजेट भन्छन्, ती सबै लक्ष्य प्राप्तिहरू, ती सूचकाङ्कहरू प्राप्तिको निमित्त हाम्रा बजेटहरूको टेम्प्लेट खर्चहरू सबै बन्छ। त्यो भएपछि बल्ल हामीले आर्थिक सुशासन पनि कायम गर्न सक्छौँ, हामीले गरेको खर्चमा बेरुजु पनि कायम हुँदैन, हामीले पुँजीगत बजेट खर्च गरेपछि साँच्चै अर्थतन्त्र चलायमान पनि हुन्छ, निर्माण व्यवसायीहरू जो ठेक्का ठेकेदार भनिन्छ बोलीजालीको भाषामा, उहाँहरूले पनि त्यही अनुसार सुरु काम गर्न सक्ने अवस्था हुन्छ। एक प्रकारले पुँजीगत बजेट खर्च गरेर जाँदा अख्तियार जस्ता निकायहरूले कुनै भ्रष्टाचारमा कारवाही गर्नुपर्ने परिस्थिति पनि आउँदैन, र मुलुकमा पनि एउटा आशाको किरणहरू छरिँदै जान्छ, किन पुँजीगत बजेट देखाउँदै जान्छ नि त। हामीले त दुधको सीमा लगानी गरे भनेको त बिस्तारै बाटो बन्छ, त्यस ट्रान्समिसन लाइन बन्छ, त्यहाँ पावर हाउस बन्छ, बिजुली बत्ती आउँछ, मान्छेले रोजगारी।
यहाँले भनिरहेकै सन्दर्भमा मैले थप एउटा प्रश्न गर्न चाहे, हामी कार्यक्रमको अन्त्यतिर पनि छौं, जस्तो हाम्रो बजेट प्रणालीमा बजेट परिचालन सँगसँगै अनुगमन गर्ने व्यवस्था पनि रहेको छ, आर्थिक सुशासनका पक्षहरू पनि त्यहाँ उल्लेख भएका छन्, तर व्यवहारत प्रभावकारी अनुगमन र निगरानी हुन नसकिरहेका गुनासाहरू पनि यदाकदा आइरहेका छन्, खर्चको प्रतिफल नै आउन सकेन भनेर पनि प्रतिक्रियाहरू आइरहेको हामीले पाउँछौं। अब अन्त्यमा समग्र आर्थिक प्रशासन सुधारका लागि सम्बद्ध पक्षहरूले के गर्नु पर्ला, यहाँले भनिरहेका कुरालाई अगाडि बढाउँदै अति नै संक्षिप्तमा भनिदिनुहोस् न।
हो, मुख्य कुरो यस्तो हो, जुन जुन निकाय र जुन जुन पदाधिकारीहरू जिम्मेवार हुनुहुन्छ उहाँहरू अत्यन्त सक्रिय हुनु पर्यो। जस्तो तथ्याङ्क विभागले अहिले खानेपानीमा पहुँच केवल 96.7% जनताको मात्रै छ भनेको छ, त्यसलाई 100% पुर्याउनु पर्यो। विदेशी लगानीको वृद्धि अहिले 41.7% मात्रै भइरहेको छ। FDIमा काम गर्ने खास गरी उद्योग विभाग लगायतका निकायहरू अलिकति सक्रिय हुनै पर्यो। अहिले नेपालीहरूको बैङ्कमा 5.44 करोड मात्रै खाता छ, त्यसले गर्दा आम नेपालीको बैङ्कमा खाता छैन, राष्ट्र बैङ्कहरू सक्रिय हुनै पर्यो। धितोपत्र बजार चाहिँ अहिले केही लयमा आउन खोजेको छ, त्यहाँ चाहिँ अध्यक्षको चाहिँ नियुक्ति हुन सकेका छैन, त्यो जतिसक्दो छिटो गर्न पर्यो। तथ्याङ्क विभाग के भन्छ भने नेपालमा पर्यटकको बसाई 13.2 दिन औसतमा छ र दैनिक खर्च $41 मात्रै छ, जबकि भुटानको पारोमा प्रतिदिन $200 अमेरिकी खर्च गर्नै पर्छ। यस्ता कानुनहरू हामीले अलिकति बढाउनै पर्छ। यो जिडिपीमा पर्यटन क्षेत्रको योगदान तथ्याङ्क विभागको भनाइ अनुसार केवल 2.42% मात्रै छ, यो अत्यन्त न्यून हो। यस्तै जलविद्युतको जिडिपीमा योगदान पनि अत्यन्त नै कम छ। नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या र यो पर्यबिन्दुहरू अत्यन्त कम छन्। अहिले काठमाडौँ विमानस्थलमा मात्रै पर्यटकहरू आइरहेका छन्। त्यसले गर्दा पोखरा र भैरवालाई जति सक्दो छिटो हामीले परिचालन गर्नुपर्छ। आम नेपाली मध्ये 43.16% मात्रै बिमाको दायरामा आएका छन्। यसले गर्दा आम नेपाली आर्थिक रूपमा इकोनोमिक लिटरेचर छैन, साक्षर छैनन्। लिट्रेसी रेट असाध्यै कम छ आर्थिक विषयमा भन्ने कुरो बताउँछ। र खास गरी महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, जनजाति, वञ्चितगणमा परेका, विकासमा पछाडि परेका, दलित लगायतका वर्गको आर्थिक क्षेत्रमा उहाँहरूको योगदान अत्यन्त नै कम देखिन्छ। संलग्नता पनि न्यून देखिन्छ। त्यसले गर्दा हामीले चाहिँ यो समावेशी अर्थतन्त्र विकास निर्माण गरिन्छ, खास गरी साना उद्योग, घरेलु उद्योग, लघु उद्योगको निमित्त स्थानीय सरकार 753 वटाले तल ग्रास रुट लेभलमा नै अर्थतन्त्र निर्माणको जग बसाउनुपर्छ। यो प्रदेश सरकारहरूले चाहिँ त्यो स्थानीय तहले बनाएको जगलाई भरपूर रूपमा मिडियम मध्यम खाले उद्योग धन्दा कल कारखाना सञ्चालन गर्दै
हुन्छ। हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद सुभाषजी, तपाईँलाई।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले मुलुकको आर्थिक प्रशासन, यसको सबलीकरण लगायतका विषयमा केन्द्रित भएर नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।